तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ।
अहिलेको लागि श्रोतामिन समय भएको छ आजको पछिल्लो एसपीएस समाचारको। आजको मुख्य समाचारमा भिक्टोरियामा थप 12 जनामा कोरोना भाइरस संक्रमण पुष्टि, 2 जनाको मृत्यु। न्यू साउथ वेल्स सरकारद्वारा विवाह, स्कुल र खेलकुद सम्बन्धी नियमहरू खुकुलो बनाउने घोषणा र नेपालमा कोरोना भाइरसका सक्रिय केसहरू 25,000 नागे, लकडाउन नियम पुनः लागू हुन सक्ने अधिकारीहरूको भनाइ। समाचार सुरु गरौँ पर्थबाट, जहाँ सन् 1990 दशकमा 3 महिलाको हत्या गरेको आरोप लागेका एक पुरुषलाई 2 जनाको हत्यामा दोषी ठहर गरिएको छ। 51 वर्षीय ब्राडली रोबर्ट एडवर्ड्स विरुद्ध सन् 1996 र 1997 सालमा क्लेयरमोन्ट नामक सबबमा 18 वर्षीय सेरा स्पियर्स, 23 वर्षीय जेन रिमर र 27 वर्षीय कियारा ग्लेननको हत्या गरेको आरोप रहेको थियो। तर आज पर्थ अदालतमा आफ्नो फैसला सुनाउँदै न्यायाधीश स्टेफेन हलले ब्राडलीद्वारा सुश्री रिमर र ग्लेनको हत्या गरेको ठहर गरेका थिए, तर एडवर्ड्सद्वारा सुश्री स्पियर्सको हत्या गरेको ठोस प्रमाण नरहेको पनि हलको भनाइ थियो। स्पियर्सको शव अहिलेसम्म फेला परेको छैन र अदालतद्वारा एडवर्ड्स दोषी भएको ठहर गरिए तापनि सजायबारे फैसला चाहिँ आगामी डिसेम्बर महिनामा सुनाइनेछ। यसै क्रममा जेन रिमरकी बहिनी लीले चाहिँ अदालतको निर्णयको स्वागत गर्दै आफ्नो परिवारले एडवर्ड्स दोषी ठहर भएको हेर्न चाहेको बताएकी छन्।
Now we just have to keep working for the Spears family and hope someone finds Sarah. It's very sad, but glad that we got the result for the other two.
यसै क्रममा वेस्टर्न अस्ट्रेलियाका प्रिमियर मार्क मगावनले चाहिँ सेरा स्पियर्सको शव कहाँ रहेको बारे अधिकारीहरूलाई बताउन एडवर्ड समक्ष आग्रह गरेका छन्।
Can you please provide some closure to the Spears family to let them know where their daughter is? At times like this, it's the time to do the right thing by the family. It's the time to give them some comfort out of all this pain.
भिक्टोरियामा गत 24 घन्टाभित्र थप 12 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने 2 जनाको उक्त भाइरसका कारण मृत्यु भएको अधिकारीहरूले बताएका छन्। पछिल्ला संक्रमणका साथ मेलबर्नको 14 दिने औसत संक्रमण दर अहिले 26.7 झरेको छ र यसका साथ आगामी आइतबारदेखि मेलबर्नमा लागू हुने 4th चरणको लकडाउन नियमलाई झनै खुकुलो बनाइन सकिने प्रिमियर ड्यानियल एन्ड्रुजले सङ्केत दिएका छन्। तर यस सप्ताह अन्त्यमा केही प्रमुख घोषणाहरूको अपेक्षा चाहिँ नगर्न पनि उनले भिक्टोरियावासीहरूलाई आग्रह गरेका छन्।
At 12 cases or at an average just under 30, that's still too much for us to take big steps. We've got to be safe, we've got to be steady, we have to be cautious. Otherwise those new settings simply won't last.
अर्कोतर्फ स्वास्थ्यकर्मीहरूको एक युनियनले चाहिँ राज्यकी स्वास्थ्य मन्त्री जेनी मिकाकोसलाई प्रेमियरद्वारा पदबाट हटाइनुपर्ने माग गरेको छ। प्रेमियरलाई पत्र पठाउँदै हेल्थ वर्कर्स युनियनले मन्त्री मिकाकोसँग काम गर्ने क्षमता नरहेको आरोप लगाउँदै भिक्टोरिया सरकारसँगको आफ्नो सम्बन्ध अन्त्य भएको पनि उक्त युनियनले बताएको छ। राज्यमा सञ्चालन गरिएको होटेल क्वारेन्टिन सम्बन्धी छानबिन अन्तर्गत आज मन्त्री मिकाकोसले बयान दिँदैछन्। न्यू साउथ वेल्समा लगातार 3rd दिन पनि 1 जनामा पनि कोरोना भाइरसको सामुदायिक संक्रमण नभेटिँदा राज्यमा हाल लागू रहेका विवाह, स्कुल र खेलकुद सम्बन्धी नियमहरूलाई झनै खुकुलो बनाइएको छ। तर हिजो बेलुका 8 बजेपछि मात्र 1 जनामा कोरोना भाइरस पुष्टि भएको पनि उनीहरूको भनाइ छ। यसै क्रममा राज्य सरकारद्वारा गरिएको पछिल्लो घोषणाका साथ विवाह समारोहमा 20 जनासम्मको संख्यामा मानिसहरूले साथमा नाच्न पाउनेछन् भने आगामी टर्मदेखि स्कुलहरूमा खेलकुद पनि पुनः सुरु हुनेछन् र अभिभावकहरू स्कुल प्रवेश गर्न पाउनेछन्। र प्रमुख स्वास्थ्य अधिकारी डाक्टर केरी च्यान्ट भन्छन् कि पछिल्ला संक्रमित व्यक्तिबारे जानकारी चाहिँ भोलिको कोरोना भाइरस सम्बन्धी दैनिक संख्यामा समावेश गरिनेछ।
He has underlying health conditions, is currently admitted to hospital, Campbelltown Hospital, and is currently in ICU. The person lives in a supported accommodation environment with a small household of 2 additional people. Those individuals have been tested and we'll have the results of those individuals later on today.
कोरोना भाइरस महामारीका कारण देशको आर्थिक बजेटमा हाल रहेको घाटालाई आगामी चार वर्षभित्र अन्त्य गर्ने प्रयास आफूले नगर्ने सङ्घीय ट्रेजरर जोस फ्राइडेनबर्गले बताएका छन्। कोरोना भाइरस सुरु हुनु अगाडि बजेट मुनाफातर्फ जाने उनले बताइरहेका थिए, तर प्राय अर्थशास्त्रीहरूले चाहिँ यस वर्षको आर्थिक बजेटमा $200 मिलियनभन्दा बढीको घाटाको हुने अनुमान गरिरहेका छन्। आगामी अक्टोबर 6 तारिक आर्थिक बजेट प्रस्तुत गर्ने तयारी गरिरहेका फ्राइडेनबर्गले यतिखेर सरकारको ध्यान अस्ट्रेलियाको आर्थिक सुधारमा केन्द्रित रहने जोड दिए।
The long-term effects of this pandemic mean that our previous fiscal strategy needs to be updated to respond to the current environment. Our revised fiscal strategy is built around supporting the economy in the near term. To make sure Australians are back in work and businesses are back to business as soon as possible.
ट्रेजरर जोस फ्राइडेनबर्ग। र अवैध रूपमा पैसा ओसार्न र आतंकवादलाई आर्थिक सहयोग प्रदान गर्न नपाउने कानूनहरूको उल्लङ्घन गरेको आरोपमा वेस्टप्याक ब्याङ्कद्वारा $1.3 अर्ब जरिवाना तिर्नुपर्ने भएको छ। अस्ट्रेलियाली इतिहासमै सिभिल केसमा तिराइएको यो सबैभन्दा ठूलो जरिवाना हो र विदेश रकम पठाउने सम्बन्धी कानूनको 2,30,00,000 पटक ब्याङ्कले उल्लङ्घन गरेको आरोप वेस्टप्याकमाथि रहेको थियो। महान्याधिवक्ता क्रिस्टियन पोर्टरले ब्याङ्कको संदिग्ध लेनदेन बालबालिकाको शोषण वा त्यस सम्बन्धी सामग्री निर्माण गर्न विदेशमा प्रयोग भएको हुन सक्ने बताएका छन्।
Some of those international funds transfers have been directly linked to the alleged facilitation or funding of child exploitation material in foreign countries. And the failures on Westpac's behalf have also exposed Australia's financial system and therefore our community to serious crimes, including tax offences, money laundering and potentially terrorism financing.
तस्मानियाको पश्चिमी तटीय क्षेत्रमा अझै फँसिरहेका 20 वेलहरूको उद्धार कार्य पनि जारी रहेको बताइएको छ। दुई छुट्टा छुट्टै घटनामा गत सोमबारदेखि 400 बढी पाइलट वेलहरू ती क्षेत्रमा फँसेका थिए र तीमध्ये कम्तीमा 380 वेलको मृत्यु भइसकेको पनि उद्धारकर्मीहरूको भनाइ छ। र उद्धार कार्यमा संलग्न रहेका वन्यजन्तु विज्ञ स्याम सलमान भन्छन् कि अहिलेसम्म 70 बढी वेलको सफलतापूर्वक उद्धार हुनुले आफूहरूको मेहनत खेर नगएको अनुभव भएको उनले बताए।
It's hard work, it's dynamic, it's challenging, but the rewards, as we have seen over the last few days with over 70 animals released, are great and they're very much well worth the effort.
नेपालमा बुधबारसम्मको 24 घण्टामा 1,172 कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। पुष्टि भएका मध्ये आधा काठमाडौँ उपत्यकामा रहेका छन्। यससँगै कुल सङ्क्रमितको सङ्ख्या 67,800 नागेको छ। कतिपय उपचारपछि घर फर्किएका कारण सक्रिय सङ्ख्या भने हाल 17,000 माथि रहेको बताइएको छ। यसैबीच स्वास्थ्य मन्त्रीको अध्यक्षतामा बसेको बैठकले सक्रिय सङ्क्रमितको सङ्ख्या 25,000 बढी नागेमा स्थान र पकेट एरिया हेरिकन पुनः लकडाउनमा जान सक्ने निर्णय पनि गरिएको छ। अस्पतालमा बिरामीको चाप बढ्ने र पूर्वाधारले धान्न गाह्रो हुने भएकोले पुनः लकडाउनमा जानुपर्ने आवश्यकता पर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउँछन्।
25,000 सक्रिय संक्रमित भयो भने हाम्रो अस्पतालहरू, अस्पतालका बेडहरू र यी हाम्रा जुन पूर्वाधारहरूले धान्न हामीलाई गाह्रो हुन्छ। त्यसो भएको भएर जहाँ जहाँ जुन जुन पकेट एरियामा धेरै संक्रमितहरू भेटिन्छन् त्यो ठाउँहरूमा लकडाउन गर्नुपर्ने हुन्छ।
बिबिसीसँग कुरा गर्दै जागेश्वर गौतम र यसै गरी मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पुरा गर्न नसक्ने सेवा र व्यवसाय कम्तीमा 1 महिना बन्द गर्न सरकारलाई सिफारिस पनि गरेको छ। संयुक्त राज्यतर्फ लागू जहाँ एक अफ्रिकी अमेरिकी महिलाको मृत्युलाई लिएर भएको विरोध प्रदर्शनको क्रममा 2 प्रहरी गोली लागि घाइते भएको बताइएको छ। गत मार्च महिनामा 26 ब्रियोना टेलरको घरमा छापा मार्ने क्रममा ब्रेट ह्याकिन्स नामक एक प्रहरीद्वारा अन्धाधुन्ध रूपमा कम्तीमा 10 गोली प्रहार गरेपछि टेलरको मृत्यु भएको थियो। अनुसन्धानकर्ताहरूले उक्त घटना भएको बारे ठहर गरेका थिए, तर उक्त घटनाबारे कस्तो कारवाही हुनुपर्ने बारे निर्णय गर्न बसेको ग्रान्ड जुरीद्वारा चाहिँ सम्बन्धित प्रहरीमाथि ब्रियोना टेलरको हत्या गरेको आरोपको सट्टा लापरवाही रूपमा गोली प्रहार गर्दै मानिसहरूको ज्यान जोखिममा पारेको आरोप लगाइएको छ। र जुरीको उक्त निर्णयपछि लुइभिल नामक स्थानमा भएको पछिल्लो विरोध प्रदर्शनको क्रममा दुई प्रहरीमाथि गोली प्रहार गरिएको उक्त शहरका प्रहरी प्रमुखको भनाइ छ। उनका अनुसार गोली लागेका दुवै प्रहरीको अस्पतालमा शल्यक्रिया भएको र उनीहरूको ज्यान जोखिममा नरहेको पनि उनले बताए।
Both officers are currently undergoing treatment at University Hospital. One is in alert and stable. The other officer is currently undergoing surgery and stable. We do have one suspect in custody.
ब्रियोना टेलरको मृत्युको विरोधमा उक्त सहरमा गत 100 दिनदेखि प्रदर्शन हुँदै आएका छन्। त्यसै गरी स्थानीय सरकारद्वारा यसअघि नै उक्त महिलाका परिवारलाई $170,00,000 क्षतिपूर्ति प्रदान गरिएको छ। युरोपेली युनियनको आप्रवासी नीतिबारे उक्त समूहका प्रशासकीय आयोगद्वारा एक विवादास्पद प्रस्ताव तयार पारिएको छ। युरोपेली आयोगको उक्त प्रस्ताव पारित भए सदस्य राष्ट्रहरू शरणार्थीहरूलाई आफ्नो देश भित्राउन बाध्य हुनेछन्। साथै शरणार्थीहरू पुगेका पहिलो राष्ट्रले नै उनीहरूको आप्रवासनको आवेदनहरूमाथि जाँच गर्न पनि नपर्नेछ। साथै समुद्री क्षेत्रबाट उद्धार गरिएका शरणार्थीहरूलाई फिर्ता पठाउन नमिल्ने पनि उक्त प्रस्तावमा उल्लेख गरिएको छ। बढ्दो सङ्ख्यामा अफ्रिकी, एसियाली र मध्यपूर्वका शरणार्थीहरू युरोप प्रवेश गर्ने क्रममा ग्रिस र इटली लगायतका राष्ट्रहरूमाथि शरणार्थी व्यवस्थापनको थप भार रहेको बारे आलोचना बढिरहँदा युरोपेली निकायको उक्त योजना सार्वजनिक भएको हो। र ईयूकी प्रमुख उर्सुला फोन डर लायन भन्छन् कि शरणार्थीहरूबारे सबै सदस्य राष्ट्रहरूले मिलेर आप्रवासन संरचना स्थापना गर्न जरुरी भएको छ।
Migration has always been a fact for Europe, and it will always be. Throughout centuries, it has defined our societies and shaped many of our lives. And this will always be the case. Migration is complex. The old system to deal with it in Europe no longer works.
अब खेलकुद सम्बन्धी समाचार र एएफएल। खेलाडीका अभिभावकहरूलाई अनिवार्य क्वारेन्टिनमा बस्न नपर्ने गरी साउथ अस्ट्रेलिया प्रवेश गर्न दिने सरकारी निर्णयको छानबिन सुरु भएको छ। आगामी हप्ता एडलेड ओभलमा हुने पोर्ट एडलेड र जिलोङ बीचको खेलभन्दा अगाडि पावरका खेलाडीहरूका 11 नातेदारहरूलाई कोरोना भाइरस अन्तर्गतका नियम पालना गर्नबाट छुट दिइएको थियो। एसए हेल्थद्वारा उनीहरूलाई साउथ अस्ट्रेलिया प्रवेश गर्न अनुमति दिइएको भन्ने समाचार आएपछि तीमध्ये 6 क्वारेन्टिनमा बस्न नपर्ने छुटलाई उल्टाइएको राज्यकी प्रमुख स्वास्थ्य अधिकारी निकोलस पुरियरले बताएकी छन्। बाँकीका मानिसहरू चाहिँ एडलेड आइसकेकाले उनीहरूलाई 14 होटल क्वारेन्टिनमा बस्न निर्देशन दिइएको पनि उनको भनाइ छ। एसए हेल्थद्वारा उक्त गल्ती गरिएको भन्दै प्रिमियर स्टेभेन मार्सलले क्षमा याचना गरेका छन्। अब आजको विदेशी मुद्राको विनिमय दर र 1 अस्ट्रेलियाली डलर बापत आज नेपाली 83.68 रुपियाँ 70 अमेरिकी सेन्ट र 60 युरो सेन्ट प्राप्त हुनेछ। अब भोलि शुक्रबारको मौसम सम्बन्धी विवरण। पर्थमा भोलि बिहान आधीको सम्भावनासहित केही बेर पानी पर्ने र 24 अधिकतम तापक्रम रहनेछ। एडलेडमा चाहिँ पानी पर्ने र 13 त्यस्तै पानी पर्ने मेलबर्न र होबार्ट सहरमा पनि 12 अधिकतम तापक्रम रहनेछ। क्यानबरादेखि वुलङ्गङ सिडनी र वुलङ्गङ र सिडनीसम्म पानी पर्ने र अधिकतम तापक्रम रहनेछ क्यानबेरामा 11 र सिडनीमा 24। न्युकासलमा हावाहुरीसहित भोलि रातितिर पानी पर्ने र सम्भावनाका साथ 26 रहनेछ। ब्रिस्बेनमा चाहिँ मौसम सफा र 30, केन्समा 31 र डार्विनमा केही बेर पानी पर्ने र आँधीको सम्भावनाका साथ 33 अधिकतम तापक्रम रहनेछ। यसका साथ आजको एसपिएस समाचार यति नै।
तपाईँ एसपिएस नेपालीको साथमा हुनुहुन्छ। यो जस्तै अन्य प्रस्तुति सुन्न चाहनुहुन्छ? एप्पल पोडकास्ट, गुगल पोडकास्ट, स्पोटिफाईमा हामीलाई खोज्नुहोस् वा तपाईँले पोडकास्ट सुन्ने अन्य सेवामा।